قرآن مجید آپ نے بارہا مختلف نشستوں میں بتایا ہے کہ قرآن مجید کوئی سائنس کی کتاب نہیں ہے، تاہم ہم یہ بھی جانتے ہیں کہ قرآن مجید میں بہت سارے سائنسی حقائق بیان ہوئے ہیں۔ اب آپ مجھے بتائیے کہ اگر قرآن مجید میں کوئی سائنسی کوئی ڈسکشن ہوئی بھی ہے اور سائنس اس کو نگیٹ کرتی ہوئی محسوس ہو تو ہمارا رویہ کیا ہونا چاہیے؟ میں یہ اس لیے کر رہا ہوں کہ پچھلے دنوں سوشل میڈیا پہ ایک بحث ہوئی جس میں کچھ ہمارے دینی جو اسکالرز ہیں انہوں نے یہ رائے دی کہ زمین جو ہے وہ گھومتی نہیں ہے، زمین ساکن ہے، اور انہوں نے یہ دعویٰ کیا کہ قرآن مجید اس بات کی شہادت دے رہا ہے کہ زمین ساکن ہے، جبکہ سائنس ہمیں معلوم ہے کہ وہ بتا رہی ہے کہ تمام کے تمام اجرام فلکی بشمول زمین وہ اپنے اپنے مدار میں گھوم رہے ہیں۔ آپ کی میں رائے جاننا چاہوں گا۔
اس پہ پہلی چیز تو یہ سمجھ لینی چاہیے کہ جب آپ یہ کہتے ہیں کہ قرآن مجید میں کوئی بات معلوم ہوئی ہے تو قرآن مجید کی وہ آیت کون سی ہے، اس کو کس طرح سمجھا گیا ہے، پرانے زمانے کے لوگوں نے اس سے کیا تاثر لیا، آج ہم کیا تاثر لے رہے ہیں، یہ سب باتیں زیر بحث آئیں گی۔ قرآن مجید کی نسبت سے کوئی بات کہنے کے لیے آپ کو بالکل وہی استدلال اختیار کرنا ہوگا جو قرآن کی تفسیر کے لیے فطری استدلال ہے، یعنی آپ یہ بتائیں کہ جس لفظ سے آپ کوئی معنی لے رہے ہیں کیا وہ لفظ عربوں کے ہاں اسی مفہوم میں بولا جاتا تھا، اس کے ایک دو تین چار جو بھی معنی ہیں پہلے ان کو آپ ثابت کریں گے کہ فی الواقع وہ عرب جاہلی میں رسالت باب صلی اللہ علیہ وسلم کے زمانے میں انہی معنی میں استعمال ہوتا تھا۔ اگلا مسئلہ یہ ہوتا ہے کہ جس جملے میں وہ لفظ استعمال ہوا ہے اس جملے کی تعلیف کیا ہے، اس کے تحت اب اس کے کیا معنی متعین ہو رہے ہیں، اور پھر آپ یہ دیکھتے ہیں کہ جس سیاق و سباق پہ بات کی جا رہی ہے اس کے نتیجے میں اس کو کوئی تخصیص کوئی تجرید تو لاحق نہیں ہو گئی۔ ان سب چیزوں کو سامنے رکھ کر انہیں ملحوظ رکھتے ہوئے آپ قرآن کے معنی متعین کرتے ہیں، تو اس طرح کی کوئی چیز جب تک ان سب مراحل سے گزر کر سامنے نہ آئے اس وقت تک اس کو قرآن کا مدعا کیسے کہا جا سکتا ہے؟ لوگوں نے ایک رائے قائم کر لی، لوگوں نے ایک تاثر قائم کر لیا، لوگوں نے خیال کر لیا، اپنے زمانے کے علم کی بنیاد پر کوئی بات کہہ دی، اس کو تفسیروں میں لکھ دیا، تو یہ قرآن کا مدعا نہیں ہو جاتا۔ قرآن کا مدعا کہنے کے لیے آپ کو اسی پروسیس سے گزارنا ہوگا۔ تو میرے نزدیک تو قرآن مجید میں ایسی کوئی بات بیان نہیں ہوئی۔ آپ یہ جانتے ہیں کہ قرآن مجید ہی برسوں سے میری دلچسپی کا موضوع ہے، کم و بیش 40-45 سال اب ہو گئے ہیں کہ میں اس کتاب پر کام کر رہا ہوں، میں نے اس کی پوری تفسیر لکھی ہے، میرے علم میں ایسی کوئی آیت نہیں ہے، ایسا کوئی مقام نہیں ہے جس میں قرآن نے یہ کہا ہو کہ زمین ساکن ہے یا زمین نہیں گھومتی۔ قرآن مجید تو اس کے بالکل برخلاف تمام اجرام فلکی کے بارے میں وہی بات کہہ رہا ہے جو آپ نے فرمائی کہ کل فی فلکی یس بہون، ان میں سے ہر ایک اپنے اپنے مدار میں تیر رہا ہے، تو وہ قرآن کا کون سا مقام ہے؟ یعنی اگر کسی زمانے کے مفسرین نے یا علماء نے اپنے دور کے علم حیث سے متاثر ہو کر کوئی بات کہی ہے تو اسے قرآن کی بات یا قرآن کا مدعا کیسے قرار دیا جا سکتا ہے؟ تو اس طرح کی کوئی بحث جب پیدا ہو تو سب سے پہلے یہ دیکھنا چاہیے کہ جو بات قرآن کی نسبت سے کہی جا رہی ہے وہ فی الواقع قرآن کی بات ہے بھی یا نہیں۔ یعنی نیچے کسی نے کوئی قصہ بیان کر دیا ہے، کوئی روایت نقل کر دی ہے، کوئی تفسیر بیان کرتے ہوئے اپنے زمانے کے علم حیات کا حوالہ دے دیا ہے، اس طرح کی کوئی چیز ہے تو اسے الگ کریں، وہ تو انسانی معاملات ہیں۔ قرآن کو جب آپ پیش کریں گے تو آپ کو اسی طرح اسے پیش کرنا چاہیے جیسے کہ اس کے پیش کرنے کا صحیح طریقہ ہے۔ اس کے بعد اگر کوئی تصادم پیش آئے گا تو تب زیر بحث آ جائے گا कि क्या चीज़ है जो कुरान कह रहा है और क्या चीज़ है जो इल्मे जदीद की तहकीकात से मालूम हुई है, उसको देख लेंगे, लेकिन ऐसी कोई चीज़ मेरे इल्म की हद तक कुरान में सिरे से बयान ही नहीं है।
ठीक है जावेद साहब, आपने फरमाया कि ऐसी कोई चीज़ आपके इल्म में नहीं है। मैं वन बाय वन आपके सामने वो आयात रखूंगा जिनसे ये इस्तदलाल किया जाता है कि ज़मीन साकिन है। लेकिन पहले मैं आपकी अभी जो आपकी गुफ्तगू हुई उसमें आपने फरमाया कुल्लुन फी फलकी यसबहून, तो उस आयत पे ज़रा मैं पहले बात कर लूँ आपके साथ। ये जो कुल्लुन फी फलकी यसबहून है ये सूरह यासीन की आयत है, लेकिन इस टुकड़े से पहले अल्लाह ताला फरमाता है लश्शम्सु यम बगी लहा अन तुदरिकल कमर। तो इसमें शम्स और कमर दो अजराम फलकी का जिक्र आया है। तो जो लोग जमीन को साकिन कहते हैं वो ये कहते हैं कि यहाँ कुल्लुन का मतलब शम्स और कमर हैं, क्योंकि अल्लाह ताला ने सियाक व सबाक, जैसे आप फरमाते हैं कि हर चीज़ के सियाक व सबाक के साथ हम मानी मुतय्यन करेंगे, तो चूंकि इससे पहले अल्लाह ताला ने शम्स और कमर का जिक्र करने के बाद कहा है कुल्लुन फी फलकी यसबहून, तो उन उलमा का ख्याल ये है कि यहाँ शम्स और कमर के बारे में कहा जाता है कि ये अपने मदार में घूम रहे हैं, इसमें जमीन तो नहीं है मौजूद। पहले इस पे जरा आप मुझे वजाहत कर दीजिएगा।
नहीं देखिए, मैंने तो ये नहीं अर्ज किया कि कुरान मजीद जमीन के बारे में ये बात कह रहा है, मैंने तो ये बताया है कि अजराम फलकी के बारे में, जिसकी एक नुमाया मिसाल ये सूरज और चांद है, कुरान ने यही उसूल बयान किया है और इस उसूल को सामने रख कर ही हमें बाकी चीज़ों को भी देखना चाहिए। कुरान मजीद अगर ज़मीन के बारे में कोई बात कह रहा है तो पहले तो उसको पेश करना चाहिए ना, यानी ये बताना चाहिए कि कुरान ने कहाँ ये कहा है कि ज़मीन साकिन है, कहाँ ये कहा है कि ज़मीन सूरज के गिर्द नहीं घूमती, वो कौन सी आयत है जिस पे ये बात बयान की गई है। यानी कुरान अगर अजराम फलकी के बारे में कोई तसव्वुर पेश कर रहा है तो वो तो अपने मदार में गर्दश करने का कर रहा है। तो जाहिर है कि जब सूरज चांद मरीख अतारत मुश्तरी ये अजराम फलकी हैं और ज़मीन भी एक उसी नौइयत की अजराम फलकी में से है, तो हम उस पर यही क्यास करेंगे कि वो उसके बारे में भी यही बात कहेगा। तो ये बात है जो मैंने बताने की कोशिश की है कि कुरान से अगर अजराम फलकी के बारे में कोई तसव्वुर मिलता है तो वो सुकून का नहीं है, यानी वो अपने अपने मदार में गर्दश करने का तसव्वुर है। तो इस तसव्वुर को सामने रख कर ही बाकी चीज़ों के बारे में कोई राय कायम की जाएगी, इल्ला ये कि कुरान किसी सैयारे के बारे में वजाहत के साथ ये बयान कर दे कि वो साकिन है या वो नहीं घूमता या वो अपने मदार में गर्दश नहीं कर रहा। तो ये जो आयत है, जाहिर है हर आयत एक सियाक में आती है, लेकिन वो अपने इतलाकात के साथ ही आती है, वो जिस चीज़ को बयान करती है उसकी नौइयत की चीज़ों पर उसका इतलाक हम उसी तरह करेंगे जिस तरह दीन के अहकाम का इतलाक करते हैं। तो यही उसूल होगा, इस उसूल को सामने रख कर चीज़ों को समझेंगे। ताहम वो बुनियादी बात जहन में रखिए कि कुरान कोई इल्मे हयात की किताब नहीं है, कोई साइंस की किताब नहीं है, वो तो अल्लाह ताला की निशानियों की तरफ तवज्जो दिला रहा है। ये बता रहा है कि ये देखो ये सूरज क्या है, ये चांद क्या है, ये किस तरह अपने नज़म के तहत काम कर रहे हैं, एक अलीम व कदीर हस्ती है जिसके हाथ में इनकी बाग है और उसने गर्दश के जिस रास्ते पर इनको डाल दिया है ये उस पर चल रहे हैं। तो ये बयान किया ना कुरान ने, जब ये बात बयान की तो अब मैं तमाम अजराम फलकी के बारे में, यहाँ तो सूरज और चांद का जिक्र है, यही क्यास करूँगा। तो ये मेरा जो क्यास है इसकी नफी करने के लिए आपको कोई इस्तदलाल चाहिए, वो बताइए ना वो कहाँ है।
मैं अब जावेद साहब आपके सामने वो आयात वन बाय वन रखता हूँ ताकि गुफ्तगू जो है वो उसमें मिक्सअप ना हो जाए। पहले एक आयत है जिसमें अल्लाह ताला फरमाते हैं इन अल्लाह युमसिकुस समावाति वल अर्द अन तजूला। अब वो कहते हैं अन तजूला का मतलब ये है कि अल्लाह ताला ने उनको थामा हुआ है। समावात का लफ्ज भी है और अर्द का लफ्ज भी है, आसमानों का लफ्ज भी है और जमीन का लफ्ज भी है, इसकी जरा वजाहत कीजिएगा।
यानी मतलब यह है कि हर एक को अल्लाह ताला ने जिस मकाम पर रख दिया है, जो उसके लिए तरीका मुकरर कर दिया है, वो उसके मुताबिक खड़े हैं। ऐसा नहीं है कि वो कहीं लुढ़क के जा पड़े, सूरज चांद में जा पड़े, चांद सूरज में जा पड़े, जमीन के ऊपर हम खड़े हों और यक बयक हवा में उड़ जाएं। तो ये तो कुरान मजीद ने ये बताया है کہ جو قاعدہ، جو مدار، جو زاویہ کسی چیز کے لیے قائم کر دیا گیا ہے، اللہ تعالیٰ اس کو پوری طرح تھامے ہوئے ہیں اور کسی چیز کی مجال نہیں ہے کہ وہ ان کے ہاتھ سے نکل جائے۔ یہ بات یہاں بیان کی گئی ہے۔ اس کا گردش کے اصول سے کیا تعلق ہے؟ یہ تو ہم شب و روز دیکھتے ہیں کہ ہماری زمین جس مقام پر اللہ تعالیٰ نے رکھی ہے، جو فاصلے قائم کر دیے ہیں، اس کے اندر اگر معمولی فرق واقع ہو جائے تو ہم یہاں موجود نہیں رہیں گے۔ اسی طرح جو مختلف سیاروں کے مدار مقرر کر دیے ہیں، وہ ان سے نکل جائیں تو ایک دوسرے سے ٹکرا جائیں گے، کوئی چیز بھی اپنی جگہ قائم نہیں رہے گی۔ تو یہ اللہ کی قدرت اور نظم کا بیان ہے، یعنی اس پورے عالم کے اندر ایک ریاضی اور ایک اوکلیدس ہے جس کے تحت یہ بندھے ہوئے ہیں، اور اللہ تعالیٰ نے ان کو ایسے باندھ رکھا ہے کہ ان میں سے کوئی اپنے حدود سے تجاوز نہیں کرتا۔ اسی مضمون کو دوسری جگہوں پر بیان کیا ہے کہ چاند سورج کے پیچھے جا رہا ہے، سورج چاند کے پیچھے جا رہا ہے، مجال نہیں ہے کہ کوئی ایک دوسرے کو لانگ جائے، آگے بڑھ جائے، بلکہ جس کے لیے جو طریقہ مقرر کر دیا گیا ہے وہ اسی طریقے کی پابندی کر رہا ہے۔ تو یہ بات اللہ کی قدرت کو بیان کرتی ہے، کائنات کے نظم کو بیان کرتی ہے۔ اس کا زمین کی گردش کے مسئلے سے کیا تعلق؟
ٹھیک ہے جاوید صاحب، ایک دوسری جو آیت پیش کی جاتی ہے اس معاملے میں وہ ہے الذی جعل لکم الارض فراشا۔ اس میں یہ بتایا گیا ہے کہ اللہ تعالیٰ نے زمین کو بچھونا بنایا ہے۔ اب آرگیومنٹ یہ ہے کہ وہ کوئی بھی بچھونا اس وقت تک کامل نہیں ہو سکتا جب تک کہ وہ سکون میں نہ ہو۔ اگر بچھونا ہلتا رہے گا تو وہ بچھونا کی تعریف میں نہیں آ سکتا۔ اللہ تعالیٰ نے زمین کو بچھونا بنایا ہے، اس کے بارے میں آپ کیا کہیں گے؟
اس کی بھی صرف داد ہی دی جا سکتی ہے۔ اس وقت ہم جہازوں میں سفر کرتے ہیں اور وہ پوری طرح غیر معمولی رفتار کے ساتھ بھاگ رہے ہوتے ہیں، گردش بھی نہیں کر رہے ہوتے، بھاگ رہے ہوتے ہیں۔ یعنی آپ اندازہ کیجئے کہ کم و بیش 10-12 ہزار میٹر کی بلندی کے اوپر 900 ہزار میل کی رفتار سے اڑ رہے ہوتے ہیں، اور ہم اطمینان سے بچھونا بچھا کے لیٹے ہوتے ہیں، سامنے کھانا رکھ کے کھا رہے ہوتے ہیں، پانی کا گلاس رکھ کے پی رہے ہوتے ہیں۔ کوئی غیر معمولی صورتحال پیش نہ آئے تو ہم اطمینان کے ساتھ اپنا سفر کرتے ہیں۔ یہی صورتحال ٹرین میں ہوتی ہے۔ یعنی یہ کس نوعیت کے استدلالات ہیں؟ ایسے لوگ در حقیقت ادب سے، زبان سے، اس کے اسالیب سے اپنی ناواقفیت کا ثبوت دیتے ہیں۔ جب اس طرح کی بات کہی جاتی ہے تو یہ تو میں بھی کہوں گا، میں جانتا ہوں آج کے زمین گھوم رہی ہے، لیکن کیا میں یہ بیان نہیں کروں گا کہ اس پروردگار نے زمین کو ہمارے لیے کیا چیز بنا دیا ہے؟ یعنی یہ تو ہمارا گھر بن گئی ہے، ہم اس پر تعمیرات کرتے ہیں، عمارتیں اٹھاتے ہیں، یہ عمارتیں اٹھائی جا رہی ہیں، یہ تعمیرات کی جا رہی ہیں، یہ کس اعتماد پر کی جا رہی ہیں؟ یعنی یہ خیال کر کے کی جا رہی ہیں کہ زمین گھومتی نہیں ہے، اس اعتماد کے ساتھ کی جا رہی ہیں کہ اگرچہ زمین گردش میں ہے لیکن اس کا توازن اللہ تعالیٰ نے ایسا قائم کر رکھا ہوا ہے کہ ہم اس کے اوپر 1-1 کلومیٹر بلندی کی عمارتیں اٹھانے کے قابل ہو گئے ہیں۔ تو یہ بچھونا ہی نہیں بچھایا جا سکتا، یہ کیسی باتیں؟
آخری آپ کے سامنے وہ آیت رکھ دیتا ہوں میں جس کے بارے میں یہ کہا جاتا ہے۔ یہاں پر سورہ کہف کا ایک واقعہ، جب اللہ تعالیٰ اصحاب کہف کا واقعہ سناتا ہے تو اللہ تعالیٰ یہ بتاتا ہے کہ جب سورج جو ہے وہ طلوع ہوتا تھا تو وہ دائیں جانب مڑ کر نکل جاتا تھا، اور جب غروب ہوتا تھا تو بائیں جانب ہو جاتا تھا تاکہ اصحاب کہف پر دھوپ نہ پڑے۔ تو آرگیومنٹ یہاں سے یہ بلڈ اپ کیا گیا ہے کہ یہاں سے بھی دیکھیں، اگر سورج جو ہے وہ نکلتا ہے خود ہی دائیں اور بائیں ہو جاتا ہے، اگر تو زمین گھوم رہی ہوتی تو اللہ تعالیٰ یہ کہتا کہ میں زمین کو دائیں اور بائیں گھما دیتا ہوں تاکہ وہ سورج کی تپش سے محفوظ رہے۔ اللہ تعالیٰ نے زمین کا نہیں کہا، سورج کے بارے میں کہا ہے۔
اس پر بھی ظاہر داد ہی دی جا سکتی ہے۔ یعنی یہ تو ہماری عام زبان ہے، ایسے ہی بولتے ہیں ہم۔ یعنی جب سے سائنس کی معلومات ہوئی ہیں، کیا ہم نے یہ کہنا بند کر دیا ہے کہ سورج کتنے بجے طلوع ہوگا؟ اس وقت بھی اگر آپ کھول کر دیکھیں اور یہ جاننا چاہیں کہ کل سن رائز کس وقت ہوگا، تو اس میں سن رائز ہی لکھا ہوتا ہے یا کچھ اور لکھا ہوتا ہے؟ سن سیٹ ہی لکھا ہوتا ہے یا کچھ اور لکھا ہوتا ہے؟ پھر یہ کہ ہم عام بول چال
اور سن سیٹ ہی لکھتے ہیں، جی جی،
عام بول چال میں جب بات کر رہے ہوتے ہیں تو کیا کر رہے ہوتے ہیں؟ یعنی یہی کہتے ہیں کہ جی اب تو سورج دائیں طرف آ گیا ہے، سورج اب بائیں طرف آ گیا ہے، آئیے باہر لان میں کرسیاں رکھ لیتے ہیں اس لیے کہ سورج پیچھے چلا گیا ہے۔ तो भाई ये तो असल में एक जाहिरा है जिसके तहत हमारी जुबान के असालीफ वजूद में आए हैं, तो उसी में बात की जाएगी। यानी अब साइंस की तहकीकात के बाद हमने अपनी सारी जुबान तब्दील कर ली है। यानी आजकल हम ना सूरज के लिए तुलू का वक्त बोलते हैं, ना गरूब का लफ्ज़ बोलते हैं, ना हम सूरज दाएं चला गया ना बाएं चला गया बोलते हैं। मैं फिर गुजारिश करूंगा कि इस तरह के लोगों को कुछ जुबान का, अदब का, बात कहने का, असालीब कलाम का ज़ौक पैदा करना चाहिए और ये देखना चाहिए। ये तो इस वक्त भी सूरत हाल ये है, यानी 1400 साल पहले कुरान मजीद ये ज़ुबान तब्दील कर देता, दुनिया में जो बात कहने के अंदाज़ हैं उनको ख़त्म कर देता। ये ना उस वक्त ख़त्म करने मौजूद थे, ना आज साइंस की तहकीकात के बाद हमने ख़त्म किए हैं, इसलिए कि हम अपने ज़ाहिरे के लिहाज से ये अल्फाज बोल रहे होते हैं। सूरज दाएं जाता है, सूरज बाएं जाता है, ये अदब की ज़ुबान है, यही बोली जाती है, यही बोली जाती रहेगी। दुनिया ने कभी ये बात नहीं कही कि अब हमें ये सारे असालीब तब्दील कर देने चाहिए। ये दुनिया में जो बात कही जाती है, जहाँ ज़ुबान इस्तेमाल की जाती है, उसके असालीब हमारे ज़ाहिरी मुशाहदे के लिहाज से बनते हैं, वो साइंस के लिहाज से नहीं बनते। साइंस की किताब में जब बात बयान की जाएगी तो उस वक्त उसके लिए जो चाहे आप तरीका इख्तियार कर लें, लेकिन अदब की ज़ुबान में, आम बोलचाल की ज़ुबान में वही असालीब इख्तियार किए जाते हैं जो हमारे मुशाहदे के लिहाज से पहले से वजूद पजीर हो चुके होते हैं। तो वही कुरान मजीद ने इस्तेमाल किया है। अगर ये मकामात हैं और ये आयात हैं जिनसे ये इस्तदलाल किया जा रहा है, तो मेरा ख्याल ये है कि इसमें बहुत अदब के साथ ऐसे लोगों से गुजारिश करनी चाहिए कि वो कुरान जैसे अदब पारे को पढ़ने की बजाय पहले कोई छोटी मोटी किताबें पढ़ लें, जिससे उन्हें मालूम हो जाए कि उर्दू में, अरबी में, अंग्रेज़ी में बात कैसे की जाती है।
ठीक है जावेद साहब, आपका ये तो बहुत अच्छा, आपने बड़ा तफसीली इसमें बता दिया, और चूंकि ये सोशल मीडिया पे बहुत बहस हो रही थी तो इसीलिए आपका मौकफ जानना मैं चाह रहा था। अब इसी से कनेक्टेड, मैंने कहा ना कि बहुत सारे सवाल आज हम रखेंगे जो कि कनेक्टेड हैं, इसी से कनेक्टेड अब एक दूसरा सवाल ये है जावेद साहब कि ये तो हमें पता चल गया कि साइंस के अंदर जो थ्योरीज आती हैं वो थ्योरीज तो कभी चैलेंज हो जाती हैं, कभी ख़त्म हो जाती हैं, कभी रिवर्स हो जाती हैं, कभी तब्दील भी हो जाती हैं, लेकिन जो साइंस के जो इस्टेब्लिश फैक्ट्स हैं, उन इस्टेब्लिश फैक्ट्स के बारे में अगर कुरान ने कोई जिक्र किया है तो हम ये देखते हैं कि कुरान मजीद और साइंस के इस्टेब्लिश फैक्ट्स हमेशा हमें सिंक्रोनाइज ही नज़र आए, हमेशा हमें एक ही पेज पर नज़र आए हैं, और साइंटिफिकली ये बात बिल्कुल प्रूव्ड है कि ज़मीन ज़मीन नहीं बल्कि तमाम के तमाम अजराम फलकी बशमूल ज़मीन हरकत में है, अपने अपने मदार में घूम रहे हैं, और कुरान मजीद ने इसको कहीं निगेट नहीं किया, आपने बड़ा इसको वाजे भी कर दिया। लेकिन अब मैं ये जानना चाह रहा हूँ कि साइंटिफिकली इस्टेब्लिश्ड फैक्ट्स के अंदर हम ये भी देखते हैं कि साइंस हमें कहता है कि जो सिमतें हैं, मशरक है, मगरिब है, शुमाल है, जुनूब है, ये सिमतें, ये डायरेक्शंस भी इस्टेब्लिश्ड हैं, मगर कुरान मजीद यहां पर हमें रब्बुल मशरिकैन व रब्बुल मगरिबैन कह रहा है, यानी दो मशरिकों का रब और दो मगरिबों का रब, और बिल्कुल इसी तरह कुरान मजीद कह रहा है मशारिकल अर्द व मगारिबहा, यानी बहुत सारे मशरिक और बहुत सारे मगरिब। लेकिन साइंस का जो इस्टेब्लिश फैक्ट है वो ये कि डायरेक्शन में मशरिक एक है, मगरिब एक है, कुरान मजीद तो बहुत सारे मशरिकों और बहुत सारे मगरिबों की बात कर रहा है, उसको कैसे देखेंगे हम?
ये अरबी जुबान के बाद असालीब से नावाकफियत की वजह से सवाल पैदा होता है। अरबी जुबान में जो मुसन्ना है, तस्निया जिसको कहते हैं, मशरिकैन मगरबैन, ये किसी चीज़ के अतराफ को बयान करने के लिए आ जाता है। यानी अगर आप मशरक की समत मोह करके खड़े हों तो जिस जगह से एक समत ख़त्म होगी वहाँ पर एक तरफ वजूद में आ जाएगी, और जहाँ जाके दूसरी समत शुरू होगी वहाँ से दूसरी तरफ वजूद में आ जाएगी। यानी यूँ नहीं है कि मशरक एक नुक्ता है बल्कि एक पूरा का पूरा दायरा बनता है जिसकी एक इब्तिदा होती है, एक इंतहा होती है। तो कुरान मजीद उसको बयान करता है जब मुसन्ना इस्तेमाल करता है, और जब किसी चीज़ की वुसअत को बयान करना हो, बहुत फैली हुई चीज़, तो उसके लिए भी जमा इस्तेमाल किया जाता है। तो ये अतराफ के लिए, तरफैन के लिए ये असालीब अरबी ज़ुबान में आम है और ये उसी मानी में इस्तेमाल हुए हैं। سادہ طریقے پر یوں سمجھ لیجئے کہ جب ہم مشرق کی طرف منہ کر کے کھڑے ہوتے ہیں تو ہماری ایک سمت وہ ہے جہاں سے مشرق کی ابتدا ہوتی ہے، دوسری سمت وہ ہے جہاں سے مشرق کی انتہا ہوتی ہے، تو اس سے مشرقین وجود میں آ جاتے ہیں. اور جب ہم اس پورے کے پورے افق پر نگاہ ڈالتے ہیں تو آپ دیکھیں کہ ایک طرف سے لے کے دوسری طرف تک اصل میں وہ بہت بڑا افق بنتا ہے. تو اس کے لیے ہم جمع کی تعبیر اختیار کر لیتے ہیں. عربی زبان میں یہ عام اسلوب ہے، اس کا لحاظ نہ کرنے کی وجہ سے لوگوں کے ذہن میں یہ سوال پیدا ہوتا ہے. یہ بھی عام مشاہدہ ہے اور عربوں کے بات کرنے کا طریقہ ہے، اس کا اچھا علم لوگوں کو حاصل کرنا چاہیے.